ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदिना व नबीना व हबीबिना व शफीना محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لئن شكرتم لأزيدنكم ولئن كفرتم إن عذابي لشديد وقال تعالى لتسألن يومئذ عن النعيم। अजीज बच्चों, आपको अल्लाह तबारक व तआला ने अपने दीन का इल्म हासिल करने के लिए मुंतखब फरमाया। अपनी अपनी जगहों से जहां आप रहते हैं पैदा हुए, वहां आप जैसे और भी बच्चे मौजूद थे, उनमें से अल्लाह तबारक व ताला ने आपको चुन करके वहां पर पहुंचाया है इल्म दीन हासिल करने के लिए। ये अल्लाह तबारक व ताला का बहुत बड़ा आपके ऊपर इनाम है। फिर जहां आप इस वक्त इल्म हासिल कर रहे हैं, वहां उसूल इल्म के लिए दौरे हाजिर के एतबार से जो असबाब वसाइल होने चाहिए, वो आप सब के लिए मुहैया किए गए हैं। आपकी रहाइश के लिए दारुल इकामा का इंतज़ाम है, कमरे हैं और बिस्तर हैं, रोशनी का इंतज़ाम है, खाने पीने का इंतज़ाम है। इन अपनी ज़रूरियात की तरफ से आपको अल्लाह तबरक व ताला ने बिल्कुल बेफिकर और मुस्तगनी कर दिया। हमारे असलाफ जब इल्म हासिल करने के लिए जाते थे तो उनके लिए ऐसे इंतजाम पहले से मौजूद नहीं होते थे। उनके लिए ना तो खाने का इंतज़ाम है, ना रहाइश का है, न रोशनी का है, ना इल्म के लिए जो किताबें, कागज़, कलम वगैरह चाहिए वो भी नहीं है। लेकिन बड़ी बड़ी कुर्बानियां देकर उन हजरत ने इल्म हासिल किया। और फिर ये कि उस ज़माने के अंदर एक जगह पर सारे इंतजाम नहीं होते थे। इल्म हासिल करने के लिए कई कई मुल्कों का सफ़र करना पड़ता था और उन मुल्कों के अंदर कई कई शहरों का, और वहाँ भी कोई एक मदरसा नहीं है कि जहाँ सारे असातिजा एक जगह पर जमा हों जिनसे आप बैक वक्त इस्तिफादा कर सकें। नहीं, बल्कि एक ही शहर में मुख्तलिफ जगहों में मुख्तलिफ अहले इल्म मौजूद हैं। अब हर एक की खिदमत में हाजिरी दी जाती थी और उनसे इस्तिफादा किया जाता था। एक आलिम के पास, एक साहिब इल्म के पास गए, वहाँ रहे, उनके पास जो कुछ भी था वो हासिल किया, उसके बाद दूसरे साहिब इल्म के पास गए। इस तरह मुख्तलिफ जो है माहिरीन उलूम के पास, अब चाहे वो हदीस के माहिर हों या तफसीर के माहिर हों या फिका के माहिर हों, दूसरे उलूम के माहिर हों, उनके पास जाया जाता था और इल्म हासिल करते थे। अल्लाह तबारक तआला ने आपके लिए एक ही जगह में असातिज़ा भी मुहैया कर दिए, किताबों का भी इंतज़ाम कर दिया। तो ज़ाहिरी असबाब भी हैं, बातिनी असबाब अल्लाह तबारक तआला ने आपको कान दिए, आँखें दी, ज़बान दी, दिल दिया, दिमाग दिया, वो कुवा जिनके ज़रिए से आप इल्म हासिल कर सकते हैं अल्लाह तबारक तआला ने आपको अता फरमाए। अब आपका काम यह है कि अल्लाह तबारक तआला की इन नेमतों की कदर करते हुए अपने आप को पूरे तौर पर इल्म हासिल करने में मशगूल कर दें। आपका कोई लम्हा, कोई वक्त, कोई मिनट, कोई सेकंड जो है ज़ाया और बर्बाद नहीं होना चाहिए। औकात की कदर करो, यही आपका सरमाया है। आप जिस पूंजी को लेकर के गए हैं वहाँ इल्म हासिल करने के लिए, आपकी वो पूंजी आपका वक्त है। उस वक्त को सही तरीके से وصول کرنے کا اہتمام کرو. کوئی لمحہ ضائع اور بیکار نہیں جانا چاہیے. اپنے کام میں مشغول رہو, اپنے اسباق کی برابر پابندی کرو, سبق کی حاضری, اس کے لیے پہلے سے تیاری جس کو مطالعہ کہا جاتا ہے, پھر سبق کے بعد اس کا دوبارہ تکرار وغیرہ, تاکہ وہ جو کچھ بھی آپ نے سنا سمجھا ہے وہ آپ کے دل و دماغ کے اندر محفوظ ہو جائے. حضرت حکیم الامت نور اللہ مرقدہ فرمایا کرتے تھے کہ طالب علم اگر تین چیزوں کا اہتمام کرے تو میں گارنٹی دیتا ہوں کہ اس کو علم ضرور آئے گا. ایک تو ہے مطالعہ. مطالعے کا مطلب یہ ہے کہ کل جو سبق آپ پڑھنے والے ہیں اس کو آپ ایک نظر دیکھ لیں. اب ایک سوال پیدا ہوتا ہے, جو سبق پڑھا نہیں ہے دیکھیں گے تو کیسے سمجھ میں آئے گا؟ تو بات صاف ہے کہ اب تک جو کچھ آپ نے پڑھا اس کی وجہ سے آپ کے اندر اتنی صلاحیت پیدا ہو چکی ہے کہ کل جو سبق پڑھنے والے ہیں اس کو جب آپ اپنے طور پر دیکھیں گے تو اس کا بہت کچھ حصہ آپ کی سمجھ میں آئے گا. کچھ چیزیں ایسی ہوگی نئی جو شاید آپ کی سمجھ میں نہ آئے, کچھ نئے الفاظ ہوں گے. تو آپ کے پاس لغت کی کتابیں ہیں, ڈکشنریاں ہیں, ان کے ذریعے سے آپ ان کو حل کر سکتے ہیں. اور اس کے بعد بھی کوئی بات جو ہے سمجھ میں نہ آئے تو گویا آپ کو ذہن میں رہے گا کہ یہ وہ مقام ہے جس کو ہمیں بغور سننا ہے. اس کے لیے آپ پہلے سے تیار رہیں گے استاد کی تقریر کو سمجھنے کے واسطے. یہ مطالعہ وہ چیز ہے کہ آپ کو استاد کی تقریر کے سمجھنے کے لائق بناتا ہے. جب تک کہ مطالعہ نہیں کریں گے اس وقت تک استاد کی تقریر سمجھ میں نہیں آئے گی. آج کل جو طلبہ مطالعہ کا اہتمام نہیں کرتے ان کو استاد کی تقریر کما حق و سمجھ میں نہیں آتی, اور پھر وہ الزام استاد کو دیتے ہیں کہ وہ کچھ ایسا پڑھاتے ہیں کہ ہماری سمجھ میں نہیں آتا. تو آپ نے اس سمجھ میں لانے کے لیے جو تیاری کرنی چاہیے تھی وہ کہاں کی؟ ہر ایک چیز کے لیے ایک تیاری. آپ نے دیکھا ہوگا ڈاکٹر آپریشن کرتا ہے تو ایسا نہیں کہا سلا دیا اور کاٹ دیا, بلکہ اگلے دن سے باقاعدہ اس کی تیاریاں کی جاتی ہے. آپ کا کھانا پینا بند کر دیا, آپ کا لباس تبدیل کروا دیا, اگر موتی کا آپریشن ہے تو آپ کی پلکیں وغیرہ بھی کاٹ دیتے ہیں, اور بھی بہت ساری احتیاطیں. اس کے بعد پھر آپ کو آپریشن تھیٹر میں لے جائیں گے, اور وہاں بھی جو ہے آپریشن سے پہلے بہت کچھ تیاریاں کی جاتی ہیں. یہ سب کرنے کے بعد آپریشن کو یہ کہا جاتا ہے, تبھی وہ آپریشن کامیاب ہوتا ہے. ہر چیز میں یہی حال ہے. آپ کپڑے تو آپ کو دھلے دھلائے ملتے ہیں, ہے نا, دھونے کی آپ کو ضرورت پیش نہیں آتی ہے. وہ مثال بھی کیا دوں میں آپ کو, سمجھ آیا کہ نہیں؟ آپ خود دھوتے تو میں مثال دیتا اس کی. کبھی سوئی کے اندر تاغا پرویا ہے آپ نے؟ تو دیکھو سوئی کے اندر تاغا جب پرویا جاتا ہے تو تاغے کا سرا ایک دم لے جا کر کے سوئی میں ڈالنے کی کوشش نہیں کی جاتی, بلکہ پہلے ذرا اس کے جو ہے سرے کو دو انگوٹھے اور انگلی کے ذریعے سے مل کر کے نوکیلا بنایا جاتا ہے, یعنی اس قابل بنایا جاتا ہے کہ وہ سوئی کے ناکے میں جا سکے. سمجھ میں آیا کہ نہیں؟ اگر ایسے ہی کوئی ڈالنا چاہے گا تو نہیں جائے گا. اور پھر اس کے بعد جب سوئی کے ناکے کے سامنے لا کر کے اس کو ڈالیں گے تو ادھر جب سرا نکلے گا کوئی آدمی یوں سمجھے کہ ہو گیا, چھوڑ دے گا تو وہ فوراً نکل جائے گا, بلکہ ادھر جانے کے بعد پھر دوسری طرف سے پکڑ کر تھوڑا اور کھینچ لیں گے, اور اس کے بعد ڈال بھی دیں گے تو ابھی وہ نکلے گا نہیں. سمجھ میں آیا کہ نہیں؟ تو مطالعہ جو ہے وہ تو ایسا ہی ہے جیسا کہ آپ نے تاغے کے سرے کو انگلی سے جو ہے نا یہ کر کے اس کو نوکیلا بنایا, یعنی اندر داخل ہونے کے قابل بنایا. اور استاد جب آپ کو پڑھائیں گے تو گویا وہ آپ کے دماغ میں داخل کر رہے ہیں. سمجھا ہے؟ اور اس کے بعد پھر آپ جب تکرار کریں گے تو وہ تو داخل ہونے کے بعد کھینچ کر کے پکا کر دیا, محفوظ کر دیا. تو بہت سی مرتبہ چیز استاد کی تقریر سمجھ میں بھی آ گئی, آدمی مطمئن ہو جاتا ہے کہ چلو یاد ہو گیا. دو دن کے بعد جب کتاب کھولے گا تو کچھ سمجھ میں نہیں, وہ سوچتا ہے کہ مجھے سے سمجھ میں آیا تھا کیا ہوا. وہ دراصل اس کی غلطی تھی کہ اس نے وہ جو سمجھ میں آیا اس کے اوپر اعتماد کر لیا, اس کو پکا مضبوط بنانے کی کوشش نہیں کی. تو بہرحال جو ہے مطالعہ بھی کرنا ہے, سبق کے اندر بھی پابندی سے حاضری دینا ہے, اور حاضری خالی جسمانی طور پر نہیں بلکہ ذہن کے ساتھ, اصل تو مقصود وہ حاضری ہے, اور پھر جو ہے بعد میں تکرار بھی کرنا ہے. یہ تین چیزوں کا اگر آپ اہتمام کر لیں گے تو انشاءاللہ آپ کے لیے جو ہے علم کا حصول آسان ہو جائے گا. حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں میں گارنٹی دیتا ہوں کہ اس کو علم ضرور آئے گا. پھر ساتھ ساتھ کچھ اور چیزوں کا آپ کو اہتمام کرنا ہے. آلات علم جو ہیں ان کا ادب و احترام ہونا چاہیے, اساتذہ کا ادب و احترام ہونا چاہیے, جو ہے ان کی دعائیں حاصل کی جائے, خدمت بھی کریں ان کی, اور ساتھ ہی ساتھ جو ہیں ان کا ادب و احترام بھی کریں. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما نبی کریم صلی اللہ علیہ وسلم کے چچازاد بھائی ہوتے ہیں, چھوٹے تھے. حضور اکرم صلی اللہ علیہ وسلم ایک مرتبہ جو ہے استنجے کے لیے تشریف لے گئے, تو انہوں نے دیکھا کہ آپ استنجے کے لیے تشریف لے گئے تو پانی لا کر کے باہر رکھ دیا اور دور چلے گئے. آپ جب نکلے پانی دیکھا تو پوچھا یہ کس نے رکھا, بتایا گیا کہ ابن عباس نے رکھا. تو ان کی سمجھ پر جو ہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بہت خوش ہوئے اور ان کو دعا دی حضور صلی اللہ علیہ وسلم نے, اللہم علم الکتاب, یا اللہ ان کو قرآن کا علم عطا فرما. اور ایک دوسرے موقع پر حضرت عبداللہ ابن عباس ابھی تو بچے تھے, بڑی عمر نہیں تھی, رات کو حضور اکرم صلی اللہ علیہ وسلم کے کیا معمولات ہیں, آپ کس طرح رات کی نماز پڑھتے ہیں, یہ معلوم کرنے کے لیے باقاعدہ وہ اپنی خالہ حضرت میمونہ رضی اللہ تعالیٰ عنہا جو نبی کریم صلی اللہ علیہ وسلم کی اہلیہ محترمہ تھی, ام المومنین تھی, ان کے گھر جا کر کے سوئے اور برابر اس انتظار میں رہے کہ حضور جب اٹھے, حضور نے پھر وضو فرمایا اور نماز کے لیے دعا دی, یہ بھی پھر اٹھے, پھر انہوں نے وضو کیا اور نماز کے لیے حضور صلی اللہ علیہ وسلم کی بائیں طرف کھڑے ہو گئے, حضور صلی اللہ علیہ وسلم نے ان کو پیچھے کی طرف سے اپنی دائیں طرف کیا اور بالکل اپنے برابر کھڑا رکھا, وہ پیچھے ہٹ گئے, پھر آپ نے یہ کیا وہ پھر پیچھے ہٹ گئے. نماز کے بعد حضور صلی اللہ علیہ وسلم نے پوچھا کہ میں نے اپنے بالکل برابر کھڑا رکھا تھا, اس کے باوجود آپ ذرا پیچھے کیوں ہو گئے؟ تو کہا ایک امتی کے لیے مناسب نہیں ہے کہ وہ نبی کے بالکل برابر کھڑا رہے. ان کے اس ادب کو دیکھ کر نبی کریم صلی اللہ علیہ وسلم نے ان کو دعا دی, اللہم فقیہ فی الدین, اللہ ان کو دین کی سمجھ دے. تو دیکھو اساتذہ کے ساتھ ادب و احترام بھی کرنا ہے اور خدمت بھی کرنی ہے. ان کا ادب و احترام دل سے ہونا چاہیے, خالی نمائشی نہیں ہونا چاہیے. جتنا زیادہ ہوگا اتنا اللہ نوازیں. کتابوں کا ادب ہو, کتابیں یہ دین علم دین کی کتابیں ہیں, اس کو بھی کبھی جو ہے بے وضو نہ پکڑیں. حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ ہمارے اکابر میں گزرے ہیں, بہت بہت اونچے درجے کے عالم تھے. تو وہ فرماتے ہیں جب سے مجھے سمجھ آئی دین کی کوئی کتاب بغیر وضو کے میں نے نہیں پکڑی. پڑھتے تھے تو آپ نے دیکھا ہوگا, اب تو ایسا نہیں رہا, پہلے پرانے زمانے کی چھپی ہوئی کتابوں میں حاشیہ ہوتا ہے تو ذرا ادھر بھی ہے, اس طرف لکھا ہوا ہے, ادھر لکھا ہوا ہے, اس کونے میں لکھا ہوا ہے. تو ہم لوگ تو کیا کرتے ہیں, یوں کتاب کو پھر گھما لیں گے اور دیکھ لیتے ہیں. وہ کبھی کا آج تک میں نے کبھی کتاب نہیں گھمائی, کتاب کو اس کی جگہ پر رہنے دیتا تھا, خود اس حاشیے کو پڑھنے کے لیے گھوم جایا کرتا تھا. اتنا زیادہ ادب و احترام کا معاملہ کیا تو اللہ تعالیٰ نے نوازا. تو حقیقت تو یہ ہے کہ آلات علم جو ہیں ان کا بھی ادب ہونا چاہیے. آلات علم میں کاغذ جو لکھنے میں استعمال ہوتا ہے, قلم. حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ کے حالات میں لکھا ہے کہ ایک مرتبہ جو ہے وہ بیت الخلاء میں تشریف لے گئے, وہ لکھ رہے تھے, لکھنے کے دوران قلم کے اندر روشنائی اٹک گئی. کبھی کبھی قلم کی روشنائی, اب تو ہم یہ جو ہے بال پین استعمال کرتے ہیں اس لیے اس کی ضرورت پیش نہیں آتی, وہ جو روشنائی والا قلم ہوتا ہے یا وہ جس میں ڈبو کر, تو کبھی کبھی وہ روشنائی کو نیچے لانے کے لیے اس کی نوک کو नाखून के ऊपर यूं दबाते थे ताकि नीचे उतरे वो। तो लिखने के दौरान इस तरह की ज़रूरत पेश आई, इस तरह उन्होंने किया था तो उसका नुक्ता पड़ा हुआ था अंगूठे के नाखून के ऊपर, उसको मिटाना भूल गए, इस्तिंजे के लिए चले गए, अंदर दाखिल होते ही नज़र पड़ी, फौरन वापस आ गए। ये नुक्ता इल्म की एक अलामत है, वो अंदर इस तरह है और मैं अंदर चला जाऊँ। उसको बाकायदा धोया और फिर गए, यानी इतना अदब आला इल्म के जो असबाब व वसाइल हैं उनका, तो जितना ज़्यादा अदब आदमी करेगा उतना अल्लाह ताला नवाजेंगे। इसलिए और मेहनत भी खूब करनी है, आपकी ये जो उम्र है माशाल्लाह अल्लाह ने सेहत भी दी है, वक्त भी दिया है, तो इस उम्र में आप जितनी भी मेहनत करेंगे इंशाल्लाह उसकी वजह से कोई फ़र्क पड़ने वाला नहीं है। जितनी ज़्यादा मेहनत करोगे उतना अल्लाह ताला आपको नवाजेंगे। और इस पढ़ने के दौरान आपको दो काम करने हैं, जहाँ अपनी इल्मी सलाहियतों को ठीक करना है, बेहतर बनाना है, अपनी अमली सलाहियतों को भी बेहतर बनाना है। पढ़ने ही के ज़माने में आदत डालो नमाज बा जमात की, तकबीर उला के साथ जमात पढ़ नमाज पढ़ने की, पहली सफ में नमाज पढ़ने की, सुन्नतों का एहतमाम करो, सुन्नतों की अदायगी का एहतमाम करो। जितना ज़्यादा इत्तिबाए सुन्नत का एहतमाम करोगे उतना अल्लाह ताला आपको नवाजेंगे। तालीमुल मुतालिम में लिखा है कि एक जगह से दो तालिब इल्म इल्म हासिल करने के लिए दूसरे जो है मुल्क में गए पढ़ने के लिए, दोनों हम उम्र थे, दोनों की जो सलाहियत थी ज़हनी सलाहियत दिमाग वगैरह वो यकसा दर्जे के थे, लेकिन जब फारिग होने के बाद आए तो देखा कि एक तो फ़कीह कामिल था और एक कोरा का कोरा। वहाँ के उलमा ने सोचा कि भाई दोनों वैसे तो ज़हनी सलाहियत के अतबार से यकसा थे, एक ही तरह के असातिज़ा के पास पढ़ा, फिर भी एक फ़कीह कामिल हो गया दूसरा नाकिस रहा, क्या बात है। उन्होंने देख गौर किया तो मालूम हुआ कि एक इत्तिबाए सुन्नत का अहतमाम करता था, उसकी बरकत से अल्लाह तआला ने उसको इल्म से नवाजा। इसलिए ये मत सोचना कि फारिग होने के बाद हम अमल करेंगे, शैतान जो है ना तलबा को यही धोखा देता है कि अभी क्या, अभी तो ज़िंदगी पड़ी है, अभी क्या जल्दी है उस वक्त बड़े होने के बाद। अभी जब आपने अमल की आदत नहीं डाली तो बड़े होने के बाद पढ़ने वाली नहीं है अमल। ये जो कुछ भी सीखना है इसी उम्र में है, समझ आएगा। अभी से आप जमात के साथ नमाज पढ़ने की आदत डालेंगे, सफ़े अव्वल की आदत डालेंगे और इत्तिबाए सुन्नत की आदत डालेंगे तो वही बड़े बाद में भी रहेगी। अभी अगर आपने गफलत से सुस्ती से काहिली से काम लिया तो बाद में फिर ठीक होने वो यही कमज़ोरी बाकी रहेगी। आपने चाहे कितनी भी मेहनत से पढ़ा हो, आपकी सलाहियत और इस्तेदाद कितनी उम्दा हो और बड़ी बड़ी किताबें पढ़ाएं, लेकिन आपके अमल में कमज़ोरी है तो आपके शागिर्द आपस में बात करेंगे, हमारे उस्ताद किताब तो बहुत अच्छी पढ़ाते हैं लेकिन जमात से नमाज नहीं पढ़ते, तो आपको कोई कहने नहीं आएगा, अंदर अंदर ऐसे ही तबसरे करेंगे, समझा है कि नहीं। तो आपकी ये कमज़ोरी उनके लिए नुकसान का बाइस होगी, समझा है। इसलिए हर एतबार से अपने आप को ठीक बनाना है, जो कमज़ोरी अभी रह जाएगी नहीं वो बाद में फिर ठीक होने वाली नहीं है। अभी आपके बनने का ज़माना है, हर चीज़ के बनने का एक ज़माना होता है, उस ज़माने में कमज़ोरी रह जाए कि मकान बन रहा है, बनने के दौरान कारीगर ने जो है ध्यान नहीं दिया और जब उसकी छत डाली जा रही थी उसके जितना ध्यान देना चाहिए था एहतमाम होना चाहिए नहीं किया, तो बाद में वो छत क्या होगी, टपकेगी, पानी टपकेगा। अब चाहे कितना ही अंदर उसके ऊपर पेवन लगाओगे दो दिन ठीक रहेगा फिर टपकेगा, ये कमज़ोरी दूर होने वाली नहीं। कपड़ा बन रहा है कहाँ, कारखाने में, बनने के ज़माने में उसमें कोई ऐब रह गया तो वो ऐब बाद में सुधरने वाला नहीं। जो ऐब बच्चा माँ के पेट से लेकर के आता है ना उसको कोई सुधार सकता नहीं। तो आप मदरसे को क्या कहते हैं, मादरे इल्मी, यानी आपका इल्मी वजूद जो है मदरसे में बन रहा है। एक तो आपका ये जिस्मानी वजूद वो तो माँ के पेट में बना, लेकिन इल्मी वजूद मदरसे में बन रहा है। तो अब इस इल्मी वजूद के बनने के ज़माने में आपने जो जो कमज़ोरियाँ इल्मी अमली रह जाएगी वो फिर ठीक होने वाली नहीं है, इसलिए इसका एहतमाम करो। تو اللہ تعالیٰ آپ کو نوازیں گے. سمجھ میں آئی بات؟ کریں گے عمل اللہ تعالیٰ آپ سب کو علم نافع عمل صالح کی توفیق عطا فرمائے اور اپنے اوقات کو صحیح طریقے سے وصول کرنے کی توفیق عطا فرمائے. غلط صحبتوں سے غلط ماحول سے بھی اپنے آپ کو دور رکھ.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک ولا الہ غیر اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی علی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين سلما لأوليائك وهربا لأعدائك. نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء. اے اللہ ان تمام بچوں کو اے اللہ اپنے وقت کو صحیح گزارنے کی توفیق عطا فرما. اپنی صلاحیتوں کو بھرپور طریقے سے استعمال کرتے ہوئے اپنے آپ کو علم کے لیے اے اللہ فنا کر دینا ان کے لیے آسان فرما. اے اللہ ان سب کو عقائد حق، علوم نافع، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. ان سے ان کے اساتذہ اور ان کے والدین نے جو اچھی اچھی توقعات اور امیدیں قائم کی ہیں اللہ ان کو ان سے بڑھ کر کے بنا دے. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و علی و صحابی اجمعین برحمتک یا
رب. یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.